रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
वीरेन्द्रनगर नगरपालिकाले 100 दिनभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्यो। अव्यवस्थित जग्गा खण्डीकरणमा रोक लगाइने।
सत्ताधारी दल राष्ट्रिय जनता पार्टीको वार्ता बिना निष्कर्ष सकियो। चुनाव सार्नुपर्ने राजपाको माग सत्ताधारी दलद्वारा अस्वीकार।
मध्यावधि चुनावमा बहुमत गुमाएपछि ब्रिटेनका प्रधानमन्त्री थेरेसा मे गठबन्धन सरकार बनाउने कसरतमा, सरकारका लागि लेबर पार्टीको पनि दावी।
रोयल च्याम्पियनसिप ट्रफी क्रिकेटमा घरेलु टोली इङ्ल्यान्डको जित, अस्ट्रेलिया बाहिरियो। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। साथ तपाईँको नेतृत्व हाम्रो, हामी बनाउँछौँ वीरेन्द्रनगरलाई राम्रो भन्ने नारासहित वीरेन्द्रनगर नगरपालिका कार्यालयले 100 दिनभित्र गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख देवकुमार सुवेदीले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको हो। 100 दिनभित्र नगरका 16 वडामा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने, एक वार्ड एक वाइफाई निशुल्क क्षेत्र, छोरी जन्म बचत कार्यक्रम, एक घर दुई बिरुवा रोप्ने लगायत कार्यक्रम तय गरिएको छ। यस्तै वडा नम्बर 6 बजार क्षेत्रका सबै कालो पत्रे सडकमा वृक्षारोपण गर्ने, वीरेन्द्रनगरभित्रको एक स्थानलाई पर्यावरणीय बाल पार्कका रूपमा विकास गर्न गुरु योजना निर्माण गर्ने, उपत्यकाभित्रका सबै वडाभित्र सङ्कलित फोहोर नगरपालिकाले उठाउने व्यवस्था गर्ने, हिंसा पीडित महिलाका लागि हेल्प डेस्क गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको हो। यस्तै सुर्खेतलाई सङ्घीय राजधानी घोषणा गर्न नेपाल सरकार समक्ष माग गर्ने, नगरपालिकामा समावेश भएका साबिकका लाठीकुइली, उत्तरगङ्गा, जरबुटा, गढी, रतु र गर्पन समेतलाई समेटी व्यवस्थित सहरी विकास गृह योजना निर्माण लगायत योजना निर्माणमा सहयोग गर्न सरकार लगायत सरकारवाला दात्री निकायलाई अनुरोध गर्ने निर्णय पनि भएको छ। यस्तै प्रकृतिको काम गर्दा वीरेन्द्रनगर नगरपालिकाले स्थानीय सरकारको रूपमा कार्य गर्न कठिनाइ हुने देखिएको हुँदा नगरभित्रको सम्पूर्ण साधन स्रोतको अधिकार नगरपालिकामै रहने गरी सुर्खेत नगर उपत्यका नगर विकास समिति लगायतका विषयगत कार्यालय र यस्ता प्रकृतिका सङ्घ संस्थाहरू खारेज गरी उनीहरूका अधिकार र सम्पत्ति नगरपालिकामा हस्तान्तरण गराउन सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। यसै गरी सुर्खेत उपत्यकामा भइरहेको अव्यवस्थित जग्गा खण्डीकरण रोक लगाउनुका साथै भवन निर्माण सम्बन्धी मापदण्ड 2072 बमोजिम कम्तीमा 6 मिटरको बाटो बिना जग्गा खण्डीकरण गर्ने कार्य निरुत्साहित गर्ने सम्बन्धी कार्यलाई कडाईका साथ निरन्तरता दिइने जनाइएको छ। प्रमुख सुवेदीले वीरेन्द्रनगरमा 31 करोडको लागतमा सभाहलको निर्माण कार्य असोज कार्तिकबाट सुरु हुने भन्दै असारको पहिलो हप्तामै दमकल आइपुग्ने बताउनुभयो। यस्तै उपप्रमुख मोहनमाया भण्डारी ढकालले सार्वजनिक भएका निर्णयहरू कार्यान्वयन गरेर छाड्ने प्रतिबद्धता जनाउनु भएको छ।
नेपाली कङ्ग्रेस बाँकेले सबै स्थानीय तहको उम्मेद्वारको टुङ्गो लगाएको जनाएको छ। पार्टीका बाँकेका सभापति किरण कोइरालाले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा डाक्टर सुरेश कनौडिया र उपप्रमुख उमा थापा मगरलाई उम्मेद्वार बनाएको बताउनुभयो। कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सन्जु चौधरीलाई उम्मेद्वार बनाइएको जनाइएको छ। यसै गरी 6 गाउँपालिकाको उम्मेद्वारको पनि टुङ्गो लगाएको छ। खजुरा गाउँपालिकाको अध्यक्षमा नक्की खाँ, उपाध्यक्षमा दिपा आले, त्यसै गरी बैजनाथ गाउँपालिकाको अध्यक्षमा देवबहादुर खत्री, उपाध्यक्षमा भावना चौधरी, राप्ती सुनारी गाउँपालिकाको अध्यक्षमा लालुराम थारू र उपाध्यक्षमा धनी कुमारी खत्रीलाई उम्मेद्वार बनाइएको छ। यसै गरी जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खान र उपाध्यक्षमा रामप्यारी यादव, त्यसै गरी नरेनापुर गाउँपालिकाको अध्यक्ष रामचन्द्र मैया र उपाध्यक्षमा अन्ती कुमारी लाई उम्मेद्वार बनाइएको छ। केही असन्तुष्ट पक्षले भने पार्टी केन्द्रीय कार्यालयमा धरना समेत दिने बताएका छन्।
स्थानीय तह निर्वाचनमा दाङमा 520 जना जनप्रतिनिधिहरू चुनिँदैछन्। दाङका 2 उपमहानगरपालिका, 1 नगरपालिका र 7 गाउँपालिकाबाट 520 जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कुमार कार्कीले घोराई उपमहानगरमा 97, तुल्सीपुर उपमहानगरमा 97, लमही नगरमा 47 जना चुनिने बताउनुभयो। यस्तै बङ्गालचुली गाउँपालिकामा 42, दङ्गी सरलमा 37, शान्तिनगरमा 37, बबै गाउँपालिकामा 37, राप्ती गाउँपालिकामा 47, गडौवा गाउँपालिकामा 42 र राजापुर गाउँपालिकाबाट 37 जनप्रतिनिधि निर्वाचित हुने भएका छन्। यस्तै नगर कार्यपालिकाका लागि दलित अल्पसंख्यक समुदायबाट 3 तथा नगरसभामा विजयी महिला मध्येबाट 5 तथा गाउँ कार्यपालिकाका लागि दलित अल्पसंख्यक समुदायबाट 2 तथा गाउँसभामा चुनिएका महिलामध्ये 4 जना पनि निर्वाचित हुनेछन्। जिल्लामा नेपाली काङ्ग्रेस बाहेक अरू दलहरूले जिल्लाका सबै स्थानमा उम्मेद्वारहरू सार्वजनिक गरिसकेका छन्। स्थानीय तह निर्वाचनका लागि दाङ जिल्लामा 151 मतदान स्थल र 351 मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा सत्यनिरूपण तथा मेलमिलाप आयोगको 6 नम्बर प्रदेश स्तरीय मुकाम कार्यालय स्थापना भएको छ। यसै सन्दर्भमा हामीले कार्यालयले गर्ने काम, कारवाही र यसमा रहेका चुनौतीका बारेमा सहन्यायाधिवक्ता एवं कार्यालयका संयोजक धर्मानन्द नाथसँग कुराकानी गरेका छौँ। हाम्रा साथी केशव ढकालले उहाँलाई कार्यालयले के कस्तो जिम्मेवारी दिएको छ भनी सोधेका छन्।
हामीलाई अब यो शान्ति सचिवालयले चाहिँ दर्ता गरेर आयोगमा पठाएका उजुरीहरू छन् र ती उजुरीहरूमध्ये यो क्षेत्रको जति पनि उजुरीहरू छन् ती उजुरीहरूको छानबिन गर्नलाई चाहिँ हामीलाई चाहिँ अधिकार प्रत्यायोजन गरेको छ र अहिले तत्काललाई चाहिँ हामी कहाँ 58,000 उजुरीमध्ये यो प्रदेशमा परेका करिब करिब 11,000 उजुरीहरू छन् र ती उजुरीमध्ये 1,000 जति मात्रै अहिले चाहिँ हामीलाई चाहिँ छानबिन निमित्त पठाएको अवस्था छ।
यहाँले काम थाल्नुभयो?
हामीले काम सुरु गरिसकेका छौँ। अहिले चाहिँ काम चाहिँ जुन उजुरीहरू छन् ती उजुरीहरू दर्ता गर्ने काम भइरहेको।
अब यो 11,000 मध्ये 1,000 उजुरी छानबिन गर्ने जिम्मा यहाँलाई दिया छ भनेर यहाँले भन्नुभयो। यो 1,000 कसरी छनौट गरियो? कहाँ कहाँका उजुरी अथवा के कस्ता उजुरी दिया छ त्यस्तो केही छ?
यो प्रदेशको गरेर 10 जिल्लाको 1,000 उजुरी छन्। करिब करिब लगभग 1 जिल्लाको चाहिँ 100 जति परेको छ त्यसमा। र ती उजुरीहरू चाहिँ विभिन्न विषयसित सम्बन्धित छन्। आयोगको प्राथमिकतामा परेका उजुरीहरूलाई चाहिँ त्यसरी 1,000 जति चाहिँ दिए पठाएको अवस्था देखिन्छ अहिले।
विषयवस्तुको गम्भीरता हेरेर त्यस अनुसार छनौट गरेको भनेर बुझ्न सकियो त्यसो भए?
करिब करिब त्यही भन्नु पर्यो। हाम्रो पनि के हुन्छ भने यो दर्ता भइसकेपछि हाम्रो पनि वर्गीकरण हुन्छ, ती उजुरीहरू वर्गीकरण गरेर कुनलाई चाहिँ पहिलो प्राथमिकता दिने भनेर हामीले पनि त्यसरी नै सुरुवात गर्छौँ।
यो कस्ता कस्ता विषयसँग सम्बन्धित छन् भनेर यहाँहरूले अध्ययन थाल्नु भएको छ?
हाम्रो दर्ताको प्रक्रिया अगाडि बढिराखेको हुनाले दर्ता भइसकेपछि हामीले चाहिँ त्यो फाइलहरू त्यसपछि खोलेर र कुन विषयसित सम्बन्धित छन् त्यही हिसाबले चाहिँ हामी वर्गीकरण गर्ने। जस्तो बलात्कारको मुद्दाहरू छन् त्यो एक स्तरमा राख्ने, हत्यासित सम्बन्धित अर्को, सम्पत्ति कब्जा सम्बन्धी अर्को, त्यही किसिमले चाहिँ हामीले चाहिँ ऊ गर्ने भनेर चाहिँ वर्गीकरण गर्दाखेरि नै हामीले चाहिँ त्यो विषय कुन कुन विषयसित सम्बन्धित छन् भनेर हेर्न सकिने अवस्था हुन्छ।
कति समय अवधिभित्र यहाँले यो अनुसन्धान गरेर आफ्नो प्रतिवेदन बुझाउनुहुनेछ?
अहिले आयोगले दिएको सीमा भनेको 3 महिना हो। यो 1,000 उजुरीलाई चाहिँ 3 महिनाभित्र फर्सआउट गर्ने भनेर भनिराखेको छ र 3 महिनाभित्र कति सम्बोधन गर्न सकिन्छ अब त्यसमा चाहिँ त्यो त टिमवर्कमा भर पर्ने कुरो हो। टिमवर्कमा भर पर्ने भावनाले करिब करिब अब हामी चाहिँ स्पिडमै काम गर्ने पक्षमा चाहिँ छौँ।
कतिजना हुनुहुन्छ यो कार्यालयमा यहाँहरू?
हामी अहिले 1 संयोजक, 2 अनुसन्धान अधिकारी र संयोजक पनि अनुसन्धान अधिकारी नै हो, खालि संयोजन गर्ने मात्रै हो र त्यसपछि आएर अधिकृत लेभलको 2 छ। 4 नासु राजपत्र अनङ्कित प्रथम श्रेणीका र 1 कार्यालय सहयोग गरेर 10 स्टाफ अहिले के अरे बजेटको सीमाभित्र रहेर अहिले चाहिँ यो असाढ मसान्तसम्म चाहिँ त्यसरी उ गर्ने पछि चाहिँ स्टाफहरू थपिन सक्ने अवस्था चाहिँ रहन्छ।
चुनौती के देख्नु भएको छ यहाँले?
अब चुनौती भनेको अहिले तत्काल त यसो हेर्दाखेरि चाहिँ अब हामीले वर्गीकरण गरिसकेपछि पीडितहरूलाई चाहिँ फोन सम्पर्क गर्ने हो। अब फोन सम्पर्क गरिसकेपछि अब त्यसमा चाहिँ फोन सम्पर्कबाट चाहिँ पीडितले के कस्तो चाहिँ कुराको अवस्था दिन्छन् उनीहरूले, जस्तो सुरक्षाकै होला, पीडकलाई चाहिँ बोलाउने सन्दर्भमा समस्याहरू आइपर्लान्, पीडितले चाहिँ मलाई सुरक्षा चाहियो अनि मात्रै म चाहिँ सम्पर्क राख्न आउन सक्छु भन्यो भने हामीले के अरे प्रशासनबाटै चाहिँ सहयोग माग्ने हो। र अनुदान गर्दै जाँदाखेरि त्यसमा चाहिँ के कस्ता समस्याहरू आउँछन् ती चाहिँ त्यही बेला चाहिँ बढी स्पष्ट हुने हुन्छ।
पीडितहरूको कुरा गर्दाखेरि उहाँहरूको कुरा सुन्दाखेरि के देखिन्छ भने उहाँहरू हामीले न्याय पाउँछौँ भन्ने विश्वासै छैन। पीडितहरूले न्याय पाउनुहुनेछ भनेर कसरी विश्वास दिलाउन सक्नुहुन्छ?
यो 2052 साल फागुन 1 गतेदेखि सशस्त्र द्वन्द सुरुवात भएको हो र करिब 63 साल मङ्सिर 5 गतेसम्म रह्यो र 2063 साल मङ्सिर 5 गते यो विस्तृत शान्ति सम्झौता भयो र त्यो विस्तृत शान्ति सम्झौता भएर यो पीडितहरूलाई चाहिँ न्याय दिलाउने उद्देश्यले चाहिँ विस्तृत शान्ति सम्झौतामा चाहिँ त्यो कुरा पर्यो र त्यो कुरा परेर मात्रै भएन, यो आयोग बन्नलाई चाहिँ समय लाग्यो। यो 71 सालमा मात्रै आयोगको ऐन आएको छ र 72 चाहिँ नियमले आएको अवस्था छ र त्यसपछि मात्रै यो आयोग बनिसकेपछि मात्रै यो कारवाही अगाडि बढेको हो र यसले अहिले आएर पीडितलाई न्याय दिलाउनलाई नै ढिलासुस्ती भयो भन्ने भएर 58,000 उजुरी चाहिँ आयोगको केन्द्रीय कार्यालयमा परिसकेपछि 7 प्रदेशहरूमा चाहिँ यसको मुकाम स्थापना गरेको हो। यसले पक्कै पनि के भन्दाखेरि कि र अहिले आएर यो प्रदेशमै भएकोले यो प्रदेशका मान्छेले कमसेकम के अरे सुर्खेतभन्दा अन्यत्र पुग्नु परेन, त्यो हुँदाखेरि कम समय लाग्छ भन्ने चाहिँ र पक्कै पनि हामीले चाहिँ पीडितका मागहरूलाई चाहिँ सम्बोधन गर्न सकिएला जस्तो लाग्छ। अब प्रमाण मूल्याङ्कनको हिसाबले हेर्ने हो भने त अब विभिन्न अवस्था आइपर्लान्, किन भन्दाखेरि प्रमाण मूल्याङ्कन गर्दाखेरि अब तत्काल के अरे घटना घटेको तुरुन्तै त प्रमाण सङ्कलन गर्न सजिलो हुन्थ्यो, यो त धेरै अगाडिको घटनाहरू हुन्, यो घटनाहरूमा चाहिँ प्रमाण नै लोप भइसकेका हुन्छन्, नष्ट भइसकेका हुन्छन् र त्यति हुँदाहुँदै पनि पीडितको लाई बुझेर हामीले चाहिँ पीडितको बेस्ट इन्ट्रेस्ट केमा छ त्यो आधारमा चाहिँ हामीले चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। सबै मुद्दामा चाहिँ सजाय नै हुने अथवा मतलब उसले क्षतिपूर्ति नै पाउने भन्ने अवस्था पनि रहँदैन, विभिन्न अब अवस्थाहरू होला नि, त्यो अवस्थामा चाहिँ यो कसुरै कायम नहुन सक्ने अवस्था पनि आउला नि, कसुर कायम हुन नसक्ने अवस्थामा पनि कमसेकम पीडितको पीडित कसरी पीडित भएको र कुन पक्षबाट पीडित भएको हो भन्ने कुरा चाहिँ हामी निर्कलमा पुग्छौँ र त्यति मात्रै सत्य तथ्य कुरो चाहिँ हामीले जनमानसमा ल्याएको अवस्थामा पनि कमसेकम पीडितलाई चाहिँ सम्बोधन राज्यले सम्बोधन गरेको मानिन्छ।
उहाँ हुनुहुन्थ्यो सत्य निरूपण तथा मेलमिलाप आयोग 6 प्रदेश स्तरीय मुकाम कार्यालयका सह न्यायाधिवक्ता एवं संयोजक धर्मानन्द नाथ भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम। वीरेन्द्रनगर नगरपालिकाले 100 दिनभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्यो। अव्यवस्थित जग्गा खण्डीकरणमा रोक लगाइने, सत्ताधारी दल र राष्ट्रिय जनता पार्टीको वार्ता बिना निष्कर्ष सकियो, चुनाव सार्नुपर्ने रासपाको माग सत्ताधारी दलद्वारा अस्वीकार, मध्यावधि चुनावमा बहुमत गुमाएपछि ब्रिटनका प्रधानमन्त्री थेरेसा मे गठबन्धन सरकार बनाउने कसरतमा सरकारका लागि लेबर पार्टीको पनि दावी, र च्याम्पियन्स ट्रफी क्रिकेटमा बङ्गलादेश समूह उपविजेता बन्दै अन्तिम 4 पुग्यो अस्ट्रेलिया बाहिरियो। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन सुनि रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। राष्ट्रिय जनता पार्टी राजपाले 14 गतेको चुनाव सार्नुपर्ने माग गरेपछि सत्ताधारी दलसँगको वार्ता निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित सिंहदरबारमा भएको वार्तामा सत्ताधारी दलले चुनावको मिति सार्न नसकिने बताएपछि वार्ता निष्कर्षविहीन भएको हो। वार्तामा कङ्ग्रेस माओवादी केन्द्रका नेताहरूले अब चुनावको कुनै पनि हालतमा सार्न सम्भव सम्भव नभएको भन्दै चुनावमा सहभागी हुन राजपाका नेताहरूसँग आग्रह गरेका छन्। माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले चुनाव सार्न नसकिने भन्दै अरू प्राविधिक समस्या भए निर्वाचन आयोगसँग परामर्श गरेर समाधान गर्न सकिने बताउनुभयो। उहाँले अझै वार्ता भङ्ग भइसकेको नभइसकेको भन्दै आज फेरि छलफल हुने बताउनु भएको छ। कङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राजपाल यथास्थितिमा चुनावमा सहभागी हुन नसक्ने बताइरहेकाले थप वार्ताको आवश्यक रहेको बताउनुभयो। राजपाललाई सहभागी गराउन भन्दै सरकारले वैशाख 31 चुनावलाई दुई चरणमा गर्ने निर्णय गरेको थियो। जेठ 31 चुनाव पनि सार्न आग्रह गरेपछि असार 14 गतेलाई पुर्याइएको छ। राजपालले संविधान संशोधन आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति लगायतका माग पूरा गरेपछि मात्रै चुनावमा भाग लिने अडान लिएका छन्। सङ्घीय समाजवादी फोरमले भने पहिलो चरणको निर्वाचनदेखि नै सहभागी भएको छ।
निर्वाचन आयोगले राजनैतिक दल तथा उम्मेद्वारलाई निर्वाचन चिन्ह अङ्कित टी सर्ट टोपी झोला वितरण गर्न रोक लगाएको छ। आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले निर्वाचन आचार संहिता विपरीत भएको भन्दै यस्तो काममा रोक लगाएको हो। निर्वाचन चिन्ह अङ्कित टी सर्ट टोपी झोला लगायत कुनै पनि प्रकारका जिन्सी सामान वितरण नगर्न दल र उम्मेद्वारहरूलाई सचेत गराइएको जनाइएको छ। बैठकले सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई यसबारे अनुगमन गर्न समेत भनेको छ।
अवैध रूपमा राखिएको चिरानकाट कोलपुरको विष्णुकाट मिलबाट नियन्त्रणमा लिएको छ। कोलपुर नगरपालिका 4 स्थित विष्णुकाट मिलबाट करिब 262 क्युफिट चिरान आयातको 68 थान सालको काठ नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय बाँकेले जनाएको छ। जिल्ला वन कार्यालय, कोलपुर सेक्टर वन कार्यालय, कोलपुर र चिसापानी सेक्टर कार्यालयको संयुक्त रूपमा टोलीले गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको रेन्जर रमेश बुढाथोकीले बताउनुभयो। मिलका सञ्चालक विष्णु कुमार अरियाललाई वन कार्यालय कोलपुरमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ।
7 विद्यार्थी संगठनहरूको सङ्घर्ष समितिले मध्यपश्चिम क्षेत्रका आङ्गिक सम्बन्धन दिने निर्णय भएका क्याम्पसहरूलाई छिटो सम्बन्धन दिई सञ्चालनमा ल्याउन माग गरेको छ। संयुक्त समितिले पत्रकार सम्मेलन गरेर विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समेत सञ्चालन गरिएका पाठ्यक्रम निर्माण नभएका, व्यवस्थित रूपमा सञ्चालन र सुधार गर्न नसकिएका एमईबीई, एमबीए र बिबिएका कार्यक्रमहरूलाई व्यापारीकरण गरेको आरोप लगाएको छ। शैक्षिक दलाली र शुभेच्छाचारी ढङ्गबाट मिलीमातोमा चलेको भन्दै अरूलाई पनि सम्बन्धन दिन खोजिएकोमा आपत्ति जनाउँदै त्यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ। विश्वविद्यालयले पहिलो दीक्षान्त समारोहमा विद्यार्थीहरूसँग अत्याधिक चरको शुल्क असुल गरेकाले यस्तो कार्य विद्यार्थीको हित विपरीत रहेको भन्दै तत्काल शुल्क खारेज गर्न माग गरेको छ। शुल्क फिर्ता दिनुपर्ने विश्वविद्यालयको शैक्षिक र प्रशासनिक ढिलासुस्तीलाई हटाई प्रभावकारी र छिटो सरितो बनाइनुपर्ने, सेवा आयोगलाई क्रियाशील बनाई अस्थायी र रिक्त रहेका पदमा प्राध्यापक र कर्मचारी पूर्ति गर्नुपर्ने माग गरिएको छ। बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीलाई सुविधा सम्पन्न होस्टेलको व्यवस्था हुनुपर्ने, प्रत्येक वर्ष 10% वृद्धि भइरहेको शैक्षिक शुल्क तत्काल खारेज गर्नुपर्ने, दीक्षान्त समारोहको चर्को शुल्क हटाई निर्धारित समय असार 3 गर्नुपर्ने लगायतका मागहरू विभिन्न विद्यार्थी संगठनहरूले गरेका छन्। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारी विद्यार्थी संघ लगायतले आजसम्ममा माग पूरा नभए भोलिदेखि विश्वविद्यालयका गाडी चल्न नदिने जनाएका छन्।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम।
वीरेन्द्रनगर नगरपालिकाले 100 दिनभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्यो। अव्यवस्थित जग्गा खण्डीकरणमा रोक लगाइने, सत्ताधारी दल र राष्ट्रिय जनता पार्टीको वार्ता बिना निष्कर्ष सकियो, चुनाव सार्नुपर्ने राजपाको माग सत्ताधारी दलद्वारा अस्वीकार, मध्यावधि चुनावमा बहुमत गुमाएपछि ब्रिटेनका प्रधानमन्त्री थेरेसा मे गठबन्धन सरकार बनाउने कसरतमा सरकारका लागि लेबर पार्टीको पनि दावी, र च्याम्पियन्स ट्रफी क्रिकेटमा बङ्गलादेश समूह उपविजेता बन्दै अन्तिम 4 पुग्यो, अस्ट्रेलिया बाहिरियो। मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त पहलमा हिजो वीरेन्द्रनगरका विभिन्न ठाउँमा सरसफाई गरिएको छ। नगरपालिका, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, टोल विकास समिति लगायतका सरकारवाला निकायको सहभागितामा सरसफाई गरिएको हो। सरसफाई कार्यक्रममा नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले सिङ्गो प्रदेश र जिल्लाकै केन्द्रबिन्दुको रूपमा रहेको वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ बनाउनको लागि सरसफाई गर्न अपरिहार्य रहेको बताउनु भएको छ।
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै डडेलधुरामा मदिरा निषेध क्षेत्र घोषणा गरिने भएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेलधुरालाई असार एक गतिदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको हो। असार 14 गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा गर्दै निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिन लागि जनाइएको छ।
भेरी खबरमा एउटा विदेशको खबर। मध्यवर्ती निर्वाचन गराएर बहुमत गुमाएका ब्रिटेनका प्रधानमन्त्री थेरेसा मेलेले उत्तरी आयरल्यान्डमा केन्द्रित डेमोक्रेटिक युनिभर्सिटी पार्टीको सहायतामा सरकार बनाउन पहल थाल्नु भएको छ। संसदको निर्वाचनमा बहुमतका लागि 8 सिट नपुगेपछि मेले डेमोक्रेटिक युनिभर्सिटीको सहयोगमा नयाँ सरकार बनाउन लाग्नु भएको हो। सरकार बनाउने जनादेश आफूलाई आफ्नो दललाई मात्र भएको भन्दै उहाँले स्थिर सरकारको निर्माणको लागि पूर्ण जोड रहने बताउनु भएको छ। उहाँले चुनावले सोचे जस्तो परिणाम नआएको र केही सिट गुमाउनु परेको भन्दै माफी समेत माग्नु भएको छ। विपक्षी लेबर पार्टीले भने आफूहरूले नै वास्तविकता विजेता रहेको तर्क गरेका छन्। विपक्षी लेबर दलका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सत्ता चलाउन आफू तयार रहेको बताएको छ। 650 सदस्यीय हाउस अफ कमन्समा सत्तारूढ कन्जर्भेटिभले 318 सिट मात्र जितेको छ। स्पष्ट बहुमतका लागि 326 सिट जरुरी पर्नेमा उसलाई 8 सिटको कमी भएको छ।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। बङ्गलादेश च्याम्पियन्स ट्रफी क्रिकेटको सेमी फाइनलमा पुगेको छ। गैरातीको खेलमा अस्ट्रेलिया इङ्ल्यान्डसँग पराजित भएपछि समूह एबाट बङ्गलादेश समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। यो सँगै अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नै अन्तिम चारमा पुगिसकेको इङ्ल्यान्डले डकवर्थ लेभिस पद्धति अनुसार अस्ट्रेलियालाई 40 रनले हराएको हो। 278 रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले 40 ओभर 2 बलमा 4 विकेट गुमाएर 240 रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि डकवर्थ लुइस पद्धति अनुसार इङ्ल्यान्ड विजय भएको हो।
र हिप हिप विधाको इलिमेन्ट्स ऱ्यापिङ, बी बोरिङ र बिट बोरिङको क्षेत्रमा प्रतिभा बोक्नुभएकाहरूका लागि सुर्खेतमै पहिलो पटक सुनगावा टेलिभिजनले प्रतियोगिता हात पारेको छ। हिप हिप इन्टरनेसनल सुर्खेतमा पहिलो पटक भएको हो। ऱ्यापिङतर्फ ऋषि आचार्य, लोमन मल्ल, विश्व गिरी, सरोज कार्की, ज्ञानेन्द्र शाही, दिपेश शाही ठकुरीले भाग लग्नु भएको थियो। यस्तै बिट बोरिङतर्फ समीर दहाल, समीर सुवेदी लगायतले सहभागिता जनाउनु भएको थियो भने बिट बोरिङतर्फ सोनु अन्सारी, सचिन रोका र आयन्ज अन्सारीले भाग लग्नु भएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वीरेन्द्रनगर नगरपालिकाले 100 दिनभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्यो। अव्यवस्थित जग्गा खण्डीकरणमा रोक लगाइने।
सत्ताधारी दल र राष्ट्रिय जनता पार्टीको वार्ता बिना निष्कर्ष सकियो। चुनाव सार्नुपर्ने राजपाको माग सत्ताधारी दलद्वारा अस्वीकार।
मध्यावधि चुनावमा बहुमत गुमाएपछि ब्रिटेनका प्रधानमन्त्री थेरेसा मे गठबन्धन सरकार बनाउने कसरतमा, सरकारका लागि लेबर पार्टीको पनि दावी।
र च्याम्पियनसिप ट्रफी क्रिकेटमा बङ्गलादेश समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो, अस्ट्रेलिया बाहिरियो। हवस् त, अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।